तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरु हुन्छ कार्यक्रम देश परदेश। नमस्कार तथा स्वागत। कार्यक्रम देश परदेशमा मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा उपस्थित छौं। वैदेशिक रोजगारीका विषयमा छलफल र सम्वाद गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8:20 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। बुधबार बेलुकी 5:20 पनि यो कार्यक्रमको पुनः प्रसारण सुन्न सकिन्छ।
देशभित्र र बाहिर पाइने कामका अवसर, विदेशको काम र कमाई, कामका लागि चाहिने सिप र वैदेशिक रोजगारी यस कार्यक्रमका मुख्य विषयहरू हुन्। रोजगारीका सिलसिलामा परिआउने सुख दुःखसँगै काम गर्न जाने देशको हावापानी, रहन सहन, संस्कार र संस्कृति, चालचलन, नीति नियम र काम गर्दाका सुख दुःख कार्यक्रम देश परदेशमा समावेश हुन्छन्।
विदेशमा रोजगारी गरेर फर्किएकाहरू भन्ने गर्छन्, विदेश भनेको चर्न जाने हो, साँझ परेपछि आफ्नो गुडमा फर्कनै पर्छ। निश्चित समयका लागि श्रम स्वीकृति लिएर गएकाहरूसँग विदेशमा कमाउने दिन सीमित हुन्छ। विदेशी भूमि स्वर्ग नै भए पनि काम गर्न गएको मानिस आफ्नो देश फर्कनै पर्छ। फर्कँदा कोही पैसा कमाएर फर्कन्छन्, कोही पैसा नभए पनि ज्ञान र अनुभव लिएर फर्कन्छन्। विदेशमा कमाएको धन त चाँडै सकिन्छ, तर त्यहाँ कमाएको सिप, ज्ञान र अनुभव देश फर्केपछि पनि काम लाग्छ। आज हामी नेपाली युवाले विदेशमा कमाएको पैसा, सिप, ज्ञान र अनुभवलाई प्रयोग गरेर देशमै रमाइरहेका केही युवाको कथा प्रस्तुत गर्छौं।
आज हामीसित छन्
साउदी र युएईमा डेरी उद्योगमा काम गरेर फर्किएपछि अहिले आफ्नै ठाउँ धादिङमा डेरी उद्योग सञ्चालन गरिरहेका सुभाष अरियालको अनुभव।
विदेश त हामी चर्न गएको, भोलि फर्किने त आफ्नै गुणमा हो नि त, त्यो गुणलाई नै व्यवस्थित गर्नुपर्छ भन्ने सोच त मलाई पहिल्यैदेखि थियो।
मलेसियामा गाडीलाई रेस्टुरेन्टको रूप दिएर खानेकुरा बेचेको देखेपछि देश फर्किएर इमिग्रो फूड ट्रक सञ्चालन गरिरहेका ललितपुरका सुदीप घिमिरेको चलायमान खानपिन व्यवसाय।
फूड ट्रक भनेर रेस्टुरेन्ट, बसभित्रै रेस्टुरेन्ट चलाइरहेको छ, मोबाइल रेस्टुरेन्ट, अनि डेस्टिनेसन वाइज गरेर हामी कहिले गोदावरी यता कहिले डेस्टिनेसन चेन्ज हुन्छ।
बालबच्चा छाडेर 5 मलेसियामा बिताएपछि देश फर्किएर व्यवसाय थालेकी इलामकी तीर्थ कुमारी राईको संघर्ष र व्यवसायिक यात्रा।
थोरै भए पनि, आमदानी थोरै भए पनि अब आफ्नै फ्यामिलीसँग बसौँ, अब दुःख त धेरै हुन्छ, त्यस्तै ज्ञानहरू त अब धेरै नै हुन्छ नि।
अनि खाडीको देश युएईमा सामान्य कामदारबाट व्यवसायी बनेका जयराम पराजुली जे सागरका अनुभव पनि कार्यक्रममा सुन्न सकिन्छ। तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ हप्ताभरिका रोजगार गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्छ साथी दीपा तिमल सिन्हा।
कतारमा गैर कानूनी रूपमा काम गरिरहनु भएको छ, यदि त्यसो हो भने अब कतार सरकारले दिएको आम माफीको अवसरको सदुपयोग गर्दै सहजै आफ्नै कानूनी अवस्था सुधार गर्न या स्वदेश फर्कन सकिन्छ। कम्पनीमा वर्किङ भिजामा कतार गएर विभिन्न कारणले कतारी आइडी नपाएका वा नवीकरण हुन नसकी अवैध रूपमा रहेकाहरूले कुनै रोजगारदाता कम्पनीबाट अब अफर लेटर लिई आवश्यक कागजात सहित विभिन्न केन्द्रमा गएर आफ्नो कानूनी अवस्था सुधार गर्न सकिन्छ। यसरी आफ्नो कानूनी अवस्था सुधार गर्दा अहिलेसम्मको जरिवाना छोट तथा मिनाहा हुनेछ भने आफूले जब अफर लेटर पेश गरेको कम्पनीमा रोजगारीका लागि कागजात नियमित गर्न सकिन्छ। रोजगारी सुनिश्चित नभएकाहरूको हकमा भने स्वदेश फिर्तीको सहजीकरण समेत हुन्छ। त्यसका लागि सर्च एण्ड फलो अप डिपार्टमेन्ट SAFD-मा रहेको काउन्टरमा नेपाल फर्कने टिकटको बुकिङ लिएर गएमा दण्ड जरिवाना छूट तथा मिनाहा गरी स्वदेश फर्किन पाइन्छ। जुनसुकै प्रकारको भ्रमण भिजामा कतार गएको तर भिजाको म्याद समाप्त भई अहिले पनि कतारमै रहेकाहरूले भने नेपाल फर्किने टिकटको बुकिङ लिएर SAFD-मा उपस्थित भई दण्ड र जरिवाना मिनाहा गरी स्वदेश फर्कन सक्नेछन्। कतार सरकारको यो घोषणा 13 डिसेम्बर 2021 अर्थात आउँदो पुस 16 गतेसम्म लागू हुने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ। कतार सरकारले दिएको यो अवसरको सदुपयोग गर्दै दण्ड जरिवानाबाट बस्न र आफ्नो कानूनी अवस्था सुधार वा स्वदेश फर्कन दूतावासले अनुरोध समेत गरेको छ। वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्सा बहुदरमाई नगरपालिका घर भएका 7 युवाको उद्धार भएको छ। बहुदरमाईका नगर प्रमुख नितेन्द्र शाहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फर्काइएको छ। एजेन्ट सुरेन्द्र यादव मार्फत झुक्काएर पर्यटक भिजामा वैदेशिक रोजगारीका लागि उनीहरू केही समय अघि दुबई पुगेका थिए। दुबई भ्रमणमा गएका नगर प्रमुख शाहको सम्पर्कमा आएका उनीहरूले आफ्नो समस्याबारे जानकारी गराएपछि शाहकै प्रयासमा उनीहरूलाई नेपाल फर्काइएको हो। श्रम कार्यालय सुर्खेतमा कर्मचारी विदामा बस्दा अरेबिक भाषामा भिजा जारी हुने देशमा पुनः श्रम स्वीकृति सेवा अवरूद्ध हुने भएको छ। कार्यालयका भाषा अनुवादक घरायसी कामकाजका लागि विदामा बस्ने भएकाले अरेबिक भाषामा प्रदान गरिने पुनः श्रम स्वीकृति सेवा यही कार्तिक 10 गतेदेखि 17 गतेसम्म बन्द हुने वैदेशिक रोजगार विभागले जनाएको छ। यो अवधिमा अरेबिक भाषामा भिजा जारी हुने देशमा जाने श्रमिकले पुनः श्रम स्वीकृतिका लागि अनलाइन मार्फत आवेदन दिँदै गर्न र अत्यावश्यक भएमा अन्य श्रम कार्यालय मार्फत सेवा लिन अनुरोध गरिएको छ। तर अरेबिक बाहेक अन्य भाषामा जारी हुने पुनः श्रम स्वीकृतिको सेवा भने सञ्चालन भइरहेको छ।
सुन्नुभयो हप्ताभरिका रोजगार गतिविधि। अब कार्यक्रमको मुख्य विषयतिर लागौं। धादिङका सुभाष अर्यालको रुचि होटलको काममा थियो। विदेशमा पनि रुचि अनुसार नै काम मिल्यो। साउदीमा 4 वर्ष र युएईमा 2 वर्ष उहाँले डेरी उद्योगमा काम गर्नुभयो। विदेशको कमाई त काम गर्दासम्म रह्यो, तर फर्केपछि काम लाग्यो त्यहाँ सिकेको सीप ज्ञान र अनुभव। विदेशबाट फर्किएपछि उहाँले आफ्नो गाउँमा जलकन्या बेकरी शुरू गर्नुभयो। विदेशमा सिकेको सीपले उहाँलाई आफ्नै गाउँघरमा उद्यमी बनायो। थप कुरा सुभाषकै आवाजमा सुनौ।
म नेपालमा विगत 2-3 वर्ष अगाडि त्यसै नै होटल लाइनमा अब थिएँ। होटल लाइनमै काम गर्थेँ। कुकको पेसामा थिएँ। त्यहाँपछि त्यही उसमै म बेकरी लाइनमा विदेशमा जाँदा चाहिँ म 1 वर्ष जति इटालियन फुडमा काम गरेँ। पछि चाहिँ पेस्ट्री बेकरीमा इन्ट्री गरेर म त्यहाँबाट सुगारी चराबाट त्यहाँबाट काम गरेर।
कस्तो थियो साउदीमा कमाई? कतिको थियो? काम कतिको सहज थियो? के थियो?
म चाहिँ अलिकति सम्बन्धित काममा अलिकति नलेज भए हुनाले मलाई काम त्यस्तो गाह्रो थिएन। म एउटा एज अ किचन लिडर ग्रुपमा काम गर्ने मौका मिलेको थियो मलाई, अनि मलाई त्यो काम सम्बन्धी सम्पूर्ण ज्ञान भएको हुनाले मलाई त्यस्तो अप्ठ्यारो भएन, सहजै भयो। राम्रो हिसाबले काम गरेर फर्क साउदी अरबमा म जुन कम्पनीमा काम गरिरहेको थिएँ त्यो कम्पनीको अवस्था अलिकति खस्किँदो भयो। पछि गएर कम्पनी बन्द हुने अवस्था भएर म नेपाल फर्केँ र मैले के सोच बना भने म नेपाल फर्किँदा पनि केही व्यवसाय सुरुवात गर्छु भन्ने प्लानिङमा थिएँ। अब त्यो घरासी कुराहरू अलिअलि केही कुराहरू नमिल्या हुनाले ठिकै छ मेरो समय अझै पनि भएको छ, म 1-2 वर्ष अझै विदेश जान्छु भनेर म 2 वर्ष दुबई बसेर अनि फेरि फर्केर आएपछि 2 वर्ष भन्दा चाहिँ बस्दिनँ म यहीँबाट माइन्ड मेकअप गराएर 2 वर्ष मात्रै बस्छु, 2 वर्षपछि फर्केर आएर आफ्नै व्यवसाय सुरुवात गर्छु भनेर यहाँ आएर सुरुवात।
कति वर्षमा जानु भएको तपाईँ पहिलो पटक वैदेशिक रोजगारीमा?
म 20 वर्षको हार आएको थिएँ, म अहिले 32 वर्ष भएछ।
नेपालमै व्यवसाय गर्नुपर्छ भन्ने कुरा चाहिँ दिमागमा कति बेला आयो?
अब यस्तो छ सर, अलिकति ब्याकग्राउन्ड हेर्नु भने म अलिकति सकारात्मक सोच भएको व्यक्तिभित्र पर्छु। म आफैले त्यति पर्छु जस्तो ठान्छु होइन। हामी विदेशमा हुँदा पनि विभिन्न सङ्घ संस्थाहरूमा आबद्ध भएर सामाजिक कामहरू अब दुःखी असहायहरूलाई विभिन्न समस्या परेका मान्छेहरूलाई सहयोग गर्दै आएर हामी एउटा स्कुलिङमा हुर्किएको मान्छेहरू त्यो स्कुलिङमा काम गर्थ्यौँ। अनि होला हाम्रो व्यक्तिगत अवस्था राम्रो थिएन, हाम्रो अब देशको अर्थतन्त्र नै राम्रो छैन, यद्यपि हामी विदेश गएर केही कुरा सिक्छौँ प्लस केही बेनिफिट पनि लिएर आउँछौँ, तर त्यो बेनिफिटलाई चाहिँ नेपालले सदुपयोग गर्नुपर्छ। हामी आफ्नो ठाउँमा जन्मेको आफ्नै ठाउँमा केही गर्नुपर्छ। विदेश त हामी चर्न गएको, भोलि फर्किने त आफ्नै गुणमा हो नि त, त्यो गुणलाई नै व्यवस्थित गर्नुपर्छ भन्ने सोच त मलाई पहिल्यैदेखि थियो। केही समय विदेश रहे तापनि व्यवसाय चाहिँ आफ्नै देशमा गर्नुपर्छ भनेर मैले यही सुझाव गरेको।
अनि त्यताको कमाईमा बढी सन्तुष्टि थियो कि अहिलेको कमाईमा सन्तुष्टि छ? के छ कमाईको
कमाईको अन्तर त त्यहाँको तुलना हेर्ने नि यहाँ निकै कम छ। यद्यपि म असाध्यै खुसी छु यहाँ यहीँ कमाउँदा, मलाई बरु त्यहाँको एमाउन्टको 50% कम हुँदा पनि मलाई असाध्यै खुसी छु यहाँ, किनकि म परिवारको साथमा एउटा भनौँ सबैको अन्डरमा बस्न पाएको छु। मलाई आफ्नै मेरो जन्मभूमि मातृभूमिमा बस्न पाएको मलाई यही खुसी छ।
कमाई भन्दा पैसा भन्दा पनि ठुलो कुरा आफ्नै देशमा आफ्नै परिवारसँग रहेर व्यवसाय गर्नमा चाहिँ बढी सन्तुष्टि मिल्दो रहेछ तपाईँको भोगाई, यही भोगाईले यही भन्छ। अनि अहिले व्यवसायमा तपाईँलाई परिवारले पनि सहयोग गरिरहेको छ होला, परिवारको साथ सहयोग कतिको पाउनु भएको छ?
परिवारको साथ सहयोग मलाई फुल्ली छ, मलाई मेरो आफ्नो परिवारले फुल्ली सपोर्ट गर्नु भएको छ। एउटा पाटो मैले हेर्छु भने केही पाटोहरू परिवारको साथ सहयोग लिएरै मैले अहिलेसम्म अघि बढिरहेको छु।
काम गर्ने बाहिरको मान्छे
छन्, मसँग दुईजना साथ भाइहरू हुनुहुन्छ, अलिक दुईजना भाइहरू तराई मुल्का भाइहरू हुनुहुन्छ, उहाँले काम गरिरहनु भएको छ।
बेकरीको बजार चाहिँ तपाईँले कसरी व्यवस्थापन गरिराख्नु भएको छ, बजारको लागि के गर्नु परेको छ?
अब बजारको लागि म आफै फिल्डमा हिँड्छु। अब मैले चाहिँ म विदेशमा काम गरेर आएको हुनाले क्वालिटी र क्वान्टिटीमा म असाध्यै ध्यान दिन्छु, होइन म आफू जस्तो खान्छु म अरूलाई पनि त्यस्तै खुवाउँछु भन्ने मान्यता म राख्छु। सकेसम्म मैले क्वालिटी फुड नै प्रोभाइड गरिरहेको छु, यद्यपि भलै अब अलिकति कस्ट कम्प्रोमाइज गरेर भए पनि बजारमा व्यवस्थापन गर्नलाई चाहिँ मैले क्वालिटीलाई नै प्राथमिकतामा राखेर अघि बढिरहेको छु।
के कस्ता उत्पादनहरू गर्नुहुन्छ तपाईँ चाहिँ, कस्तो किसिमको आइटमहरू चाहिँ बजारमा पठाउनुहुन्छ?
मेरो बेकरीमा लगभग 10-12 आइटम ब्रेडहरू, अब 10-12 आइटम ब्रेडहरू र केकमा 5-7 थरी केक, अब पब्लिक डिमान्ड जे छ त्यो अनुसारलाई मध्यनजर गर्दै त्यही अनुसारले म उत्पादन गरिरहेको छु। अहिले नर्मली बजारमा मेरो 10-12 थरीका ब्रेडहरू र 4-5 थरीका केकहरू म प्रोभाइड गर्छु। अब बर्थडे केकहरू त
तपाईँलाई जस्तै अहिले नेपालमा केही पनि रोजगारी मिलेन, काम गर्न अप्ठ्यारो छ भनेर चाहिँ विदेश जानेहरूलाई चाहिँ के भन्न मन छ?
भन्न मन छ सर, नेपालमा काम छैन, अप्ठ्यारो छ, मैले जागिर पाइनँ भन्नु त्यो आफूमा गलत होइन। गलत के हो भने जस्तो हामीले आफ्नो क्षमता छ नि, क्षमता डेभलप गर्नै चाहँदैनौँ, केही कुरा लगनशील भएर सिक्नै चाहँदैनौँ, होइन हामीले केही कुरा सिक्यौँ अथवा त्यही केही कुरालाई कन्टिन्यू गऱ्यौँ भने त्यही कुराले भोलि आत्मनिर्भर गराउनु सिकाउँछ कि, त्यो कुराहरू चाहिँ हाम्रो त्यो चेतनाभित्र घुस्दैन। अब विदेश जाँदा पनि विदेशमा पनि फ्याट गएर फल जस्तो रुखबाट स्याउ फ्याट टिपिया जस्तो टिप्ने त होइन नि त, त्यहाँ पनि परिश्रमै गर्न जाने हो, पसिनै बगाउन जाने हो, होइन पसिना बगाउन जाँदै गर्दा पनि आफू क्यापेबल भएर जानु र एउटा नर्मल व्यक्ति अथवा नर्मल भएर जानुमा फरक छ, ताकि उनीहरूले हामीप्रति डिमान्ड होइन कि हामीले उनीहरूप्रति डिमान्ड राख्न सक्ने भएर विदेश जाउँ यदि जानै छ भने, होइन भने दुःख गरौँ कष्ट गरौँ आफ्नै देशमा मजाले हुन्छ नहुने होइन, बस कर्मप्रति विश्वास चाहिँ गर्नुपर्छ।
सुभाषको अनुभव सुनेपछि अब भेटौँ सुदीप घिमिरेलाई। ललितपुरको गोदावरीका सुदीप घिमिरेको खानपिन व्यवसाय एउटा गाडीमा चल्छ। बाहिरबाट झट्ट हेर्दा यो गाडी रातो पहेँलो रङको छ, तर गाडीभित्र सिट छैनन्, सफा र सुन्दर टेबल कुर्सीहरू र झ्यालमा पर्दा झुन्ड्याइएका छन्। त्यसमा जडान गरिएको बत्तीले गाडीभित्रको वातावरणलाई अझ आकर्षक बनाएको छ, रेस्टुरेन्टको हल जस्तै बनाइएको छ, भुइँ चिल्लो पारिएको छ, गाडीको छतमा बस्न मिल्ने बनाइएको छ, खाजा खान पुग्नेहरू बाहिर उभिएर भित्र बसेर वा छतमाथि खुल्ला आकाश निहाल्दै आनन्द लिन सक्छन्। व्यवसाय गर्ने यो तरिका सुदीपले मलेसियामा काम गर्दा देख्नुभयो। एउटा बसलाई अर्कै तरिकाले प्रयोग गर्दा मिल्ने खुशी र हुने आमदानी दुवैको लेखाजोखा गरेपछि सुदीपले विदेशी तरिकालाई स्वदेशमा प्रयोग गर्नुभयो र सफल पनि हुनुभयो। उनै सुदीपसँग साथी वेदानन्द जोशीले भलाकुसारी गर्नुभएको छ।
भनेर रेस्टुरेन्ट बसभित्रै रेस्टुरेन्ट चलाइरहेको छ, मोबाइल रेस्टुरेन्ट, अनि डेस्टिनेसन वाइज गरेर हामीले कहिले गोदावरी यता कहिले डेस्टिनेसन चाहिँ चेन्ज हुन्छ हाम्रो, अनि डेस्टिनेसन चेन्ज गरेर मजाले चलाइरहेको छौँ अहिले चाहिँ। ट्रक भनेको ट्रक होइन, बस हो, नाम चाहिँ ट्रक राखेको छ।
बसभित्र चाहिँ रेस्टुरेन्ट बनाएर त्यसलाई तपाईँ उपयुक्त ठाउँमा लगेर त्यतै सञ्चालन गर्न सक्नुहुने भयो त्यसो भएपछि।
हजुर, मोबाइल रेस्टुरेन्ट भयो भनौँ न, त्यही अब क्याम्पिङहरू यताउति भयो भने हाम्रो रुफटप पनि छ हाम्रो होइन, अनि त्यसमै अब बस्ने सुत्ने सबै व्यवस्था छ, अब बाथरुमहरूको सबैको व्यवस्था मिलाएको छौँ हामीले यसमै, यहीँभित्रै मिलाएर अनि मोबाइल रेस्टुरेन्ट चलाइरहेको छौँ अहिलेलाई।
गाडीभित्र चाहिँ कतिजना आँट्न मिल्छन्? रुफटपमा पनि अलगै व्यवस्था छ भन्नुभयो, जुन सिटहरू छन् सिटहरू भएको भित्र तपाईँले त्यो सिटहरू हटाएर टेबल कुर्सी लगाउनु भएको छ है?
हजुर हजुर, तल चाहिँ 15 जना हो, तल चाहिँ माथि तलामा चाहिँ 24 जना हो
भनेपछि टोटल गरेर 40 जना जति अट्ने भयो,
35-40 भनौँ न।
अनि यो किचनको व्यवस्थापन चाहिँ कसरी गर्नु भएको छ?
किचनको चाहिँ हाम्रो फिक्स किचन नै छ, लगभग त्यो पछाडि फिक्स नै गरेर त्यो किचन नै राम्रै किचन तयार गरेका छौँ, रमसो पानीको व्यवस्था गरेर त्यत्रै, अनि त्यो पानीहरू पनि त्यसमै अब फोहोरहरू यताउति नगरपालिकाले नै लैजाने गरेर त्यहीँ दर्ता नै गरेर छ, सबै जिओस भित्रै छ, पछाडिपट्टि छ ऊ चाहिँ किचन चाहिँ।
तपाईँलाई यो आइडिया चाहिँ कहाँबाट आयो, कसरी आयो?
उता बस्दाखेरि उता अब धेरै देखिया थियो,
उता भन्नाले मलेसियामा,
मलेसियामै अब धेरै देखिया थियो त्यतातिर, यतातिर चाहिँ अब खासै चलेको छैन नि त, नेपालमा चलेकै छैन, त्यही भएर प्रमोसन गर्नको लागि नै हामीलाई लगभग 1-1.5 वर्ष त प्रमोसनको लागि नै लाग्यो, चिनाउनलाई नै टाइम लाग्यो, अब बिस्तारै अहिले चाहिँ भर्खर बजारमा अब पस्दैछौँ भनौँ न। त्यहाँमा चाहिँ फेरि यो उसले लकडाउनले कोरोनाले गर्दाखेरि स्टप भइरहेको थियो, भर्खर भर्खर चलाउन थालिएको।
यो सुरुमा सुरु गर्नु भएको कति सालतिर?
उताको 1 वर्ष जति भनेपछि लगभग ठ्याक्कै कोरोना, यो पहिलो सुरु कोरोना भएको थियो नि,
हजुर,
चैतको कोरोना हुनुभन्दा लगभग 5-6 महिना अगाडिदेखि मात्रै सुरु गरेको, कोरोनाले गर्दाखेरि एकदमै डिस्टर्ब गर्यो। अब
भनेपछि तपाईँले मलेसियामा सिक्नु भएको कुरा नेपालमै गर्छु भनेर मलेसियाबाट नेपालमा आउनुभयो, मलेसियामा कस्तो थियो तपाईँको काम, कस्तो थियो कमाई, कतिको थियो भइरहेको थियो त्यति बेला?
अब पहिला त अब चाइनिजकोमा काम गरेको होइन,
रेस्टुरेन्टमै काम गरेको भन्नुभयो,
रेस्टुरेन्टमै काम गरेको, पहिला पनि नेपालमा पनि रेस्टुरेन्टमै काम गरेको थिएँ,
ए
अनि उता गएर पनि रेस्टुरेन्टमै काम गरेको, अहिले पनि रेस्टुरेन्टमै भनौँ न।
नेपालमा चाहिँ यसको बजार तपाईँले देख्नु भएको थिएन अगाडि पनि, अनि पछिमा चाहिँ एकाएक यो नयाँ गर्दाखेरिमा चाहिँ कस्तो दुःख अप्ठ्यारो के कस्तो भोग्नुभयो सञ्चालन गर्दाखेरि?
नयाँ काम गर्दाखेरि रिस्क हुन्छ भन्ने त थियो, तर यतिको हुन्छ भनेर सोचेका थिएनौँ कि हामीले, प्रमोसन गर्दाखेरि लगभग मान्छेहरूले पहिला सुरु गर्दाखेरि चाहिँ लगभग राम्रो रेस्पोन्स दिएको थियो कि, पहिला हामीले लगभग डिजाइनिङ गरेरै राम्रैसँगले गरेको थियौँ, राम्रो रेस्पोन्स दिएको थियो, पछि गर्दाखेरि चाहिँ अनि उनी मान्छेहरूलाई अब लोकल मार्केटमा जाँदाखेरि लोकल मान्छे नआउने, महँगो होला भनेर सोचेर नआउने, अलि हाइफे एरियामा जाउँ मान्छेहरू रेगुलर त्यो कोरोनाले गर्दाखेरि स्टप नै भएको थियो, अहिले अब अलिअलि बल्ल बजार अब खुल्दैछ, अब चाहिँ हुन्छ कि भन्ने सोच्छौँ, फास्टफुडहरू राखेछौँ धेरै, अनि अब कुनै अब प्रोग्रामहरू त्यो व्रतबन्ध सानो 35 जनाको लगभग इस्टिमेट हाम्रो भित्रै अट्छ, अनि खेर बाहिरलाई भन्यो भने बाहिर त अब टेन्टहरू हालेर त्यो गर्न सकिहाल्यो, क्याम्पिङहरू जाने भयो भने टेन्टहरू दिएर जान्छौँ हामी, अनि खेर जिओस राम्रै चलाइरहेछौँ अहिले चाहिँ, बिस्तारै अब बजार बढ्यो भने अब काठमाडौँ एरियातिर आउनु पर्ला, अनि लोकेसनको लागि भन्नु पर्दा चाहिँ हाम्रो यता गोदावरी हुन्छ, शनिबार चाहिँ गोदावरीमा बस्छौँ, गोदावरी यता त्यो बोटानिकल गार्डन अगाडि साइडमा हुन्छौँ हामी, अनि अरू बेलामा चाहिँ चापागाउँ एरियातिर मोबाइलहरू भइरहन्छ अरू बेलामा चाहिँ।
तपाईँले यो व्यवसाय सञ्चालन गर्दाखेरि लगानी कति जति लाग्यो?
लगानी भन्नु पर्दाखेरि 15-16 लाख लाग्यो, सबै फिनिसिङ गाडी सहित गरेर।
गाडी के गर्नु भएको, आप त्यो सेकेन्ड ह्यान्ड लगेर गर्नु भएको कि यस्तै गाडी नै किन्न पाइन्छ?
त्यो अब फोल्डिङ माथि भएपछि त्यसलाई अब ट्राफिक यताउतिले अब समस्या हुन्छ भनेर पहिले अब प्यान दर्ता गरेको थियौँ हामी गर्न चाहिँ।
दर्ता कसरी गर्नुपर्छ, यो फुड ट्रक भनेर नै गर्नुपर्छ कि सामान्य होटल सञ्चालन?
होइन, प्रोभिजन अब नेपालमा आएकै छैन प्रोभिजन भनेर, प्रोभिजनै छैन, अब के आधारमा गर्ने भने प्रोभिजनै छैन, अब अहिले चाहिँ नगरपालिकामा गर्दाखेरि चाहिँ मोबाइल घुम्ती रेस्टुरेन्ट घुम्ती खाजा घर भनेर हाल्दछ, त्यो लगभग त्यो डाटा सिस्टमहरू हुन्छ नि,
हजुर,
त्यस्तैले भनौँ न अहिले अब प्रोभिजन, अब अर्को वर्ष चाहिँ अब बनाउने भन्ने हुनुहुन्थ्यो, के गर्नुहुन्छ?
अनि तपाईँ वैदेशिक रोजगारीमा जानुभएको मान्छे एकाएक अब स्वदेशमै गर्नुपर्छ, केही उद्यम गर्नुपर्छ भनेर नेपाल फर्किनुभयो। स्वदेशमै गर्नुपर्छ भन्ने कुरा मलेसिया जानुभन्दा अगाडिदेखि नै तपाईँको मनमा लागेको थियो कि उतै गएपछि मात्र तपाईँलाई लाग्यो कि होइन स्वदेशमै गर्नुपर्छ भन्ने? कसरी
होइन स्वदेशमै गर्नुपर्छ भन्ने त थियो, रिक्स नै एकदमै धेरै रिक्स। अब बिजनेस गर्नु पर्यो भने केही उनी छैन, सेक्युरिटी पनि छैन, तर पनि सुरु गरेका छ, अब हेरौँ आग गरेपछि पुरा गरिन्छ होला नि।
कमाई कतिको हुन्छ दिनमा चाहिँ, कति जति हुन्छ अथवा चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ कमाईबाट?
होइन अब बिजनेस गरिसकेपछि अब आजको आज नै भन्ने हुँदैन होइन, त्यसको लागि केही काम चाहिँ कुर्नु परिहाल्छ। लगभग एउटा क्याम्पिङहरू अर्गनाइज गर्यो भने दिनको लगभग 10,000 भनौँ न, 10,000 प्रफिट हुन्छ मजाले। क्याम्पिङहरू गरिदिन्छौँ हामी, अनि बाबिक्यूहरूको प्रोग्राम हुन्छ, सबै प्रोग्राम हुन्छ। जब कस्टमरले कस्तो चाहनुहुन्छ त्यही अनुसारको प्रोग्राममा अब कतिकोसम्म जाने हो, कहाँसम्म डिस्टिनेसन वाइज गरेर त्यही अनुसार पैसाको भ्यालुएसन गरेर जाने गरेको छौँ हामीले। फुडिङ लजिङ क्याम्पिङहरू सबै एउटैमा हुन्छ, हामी म पनि आफै पकाउने, वेदर पनि आफै, सबै काम गर्छौँ, काउन्टरमा पनि आफै, यताउति सबै आफै गर्छौँ हामी। दुईजनाले पार्टनरसिपमा काम गरिरहेको छौँ, अनि दुईजनाले सबै होल्डरले गर्छौँ, एकजना कुक राखेको छौँ, उसले पकाउने यताउति सबै गर्छ, हामी बाहिरको कामहरू अब सबै गर्छौँ।
नेपालमै व्यवसायतर्फ लागिसक्नु भएको छ, अगाडि बढिसक्नु भएको छ, केही सरकारले यसो गरिदियो भने अथवा चाहिँ अघि तपाईँले भन्नुभयो अलिकता प्रोभिजनहरू सहज भए मात्र पनि हुन्छ भनेर, यो बाहेक अरू केही कुराहरू केही गर्न चाहनेहरूलाई चाहिँ सहज हुन्थ्यो भन्ने केही लाग्छ? त्यस्तो
सहज भन्दा पनि अब सरकारले चाहिँ अब विदेशी रोजगारमा जान गएको मान्छेहरूलाई आएर सजिलो रूपमा व्यवसाय गर्ने चाहनाहरू भएको मान्छेहरूलाई चाहिँ कुनै अब नयाँ काम गर्ने सोच ल्याएको हुन्छ उताबाट आउँदाखेरि, यताबाट आउँदाखेरि अब कता नगरपालिका धाउने कि कहाँ, अब प्यानमा जाँदाखेरि पनि केही प्रोभिजन हुँदैन, नगरपालिका जाँदाखेरि केही प्रोभिजन हुँदैन, अब यताउता दौड्दा दौड्दा नै समय जान्छ क्या त्यो टाइममा।
सुभाष र सुदीप जस्तै विदेशको दुःख सुख बुझेपछि देशमै रमाइरहेकी इलामकी तीर्थकुमारी राई र खाडीको देश युएईमा व्यवसाय गरिरहेका जयराम पराजुली जी सागरको अनुभव लिएर एकैछिनमा आउनेछौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेको बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
कार्यक्रम देश परदेशमा आज हामी वैदेशिक रोजगारीमा सिकेको ज्ञान, सीप र अनुभव देशमै प्रयोग गरेर आफ्नो कमाईमा रमाइरहेका युवाहरूको कथा प्रस्तुत गरिरहेका छौं। एतिन्जेल प्रस्तुत गर्यौं साउदी र युएईमा सिकेको सीप र अनुभवलाई प्रयोग गरी आफ्नै ठाउँमा डेरी उद्योग चलाइरहेका सुभाष अर्यालको अनुभव, अनि मलेसियामा काम गर्दा देखेको कुरालाई स्वदेशमा प्रयोगमा ल्याई एमीगो फूड ट्रक सञ्चालन गरिरहेको सुदीप घिमिरेको कुरा।
घरको आर्थिक अवस्थाले भविष्य धान्न नसक्ने देखेपछि इलामकी तीर्थकुमारी राई बालबच्चा छाडेर मलेसिया पुग्नुभयो। कमाउने सपना बोकेर ज्यान परदेश पुगे पनि मन घरमा छाडेका ससाना बालबच्चामै थियो। जसोतसो 5 वर्ष बिताउनुभयो मलेसियामा। त्यसपछि नेपाल फर्किएर उहाँले कृषि र पशुपालन व्यवसाय थाल्नुभयो। घरमा बालबच्चासँगै साथैमा रहेर काम गर्दा बालबच्चाले आमाको माया पाए। तीर्थकुमारीले घर व्यवहार धान्दै आमदानी पनि गर्न थाल्नुभयो। आजकल त उहाँलाई लाग्छ तरिका जान्ने हो र अल्छी नगर्ने हो भने कमाउन समुद्र पारीका देशमा पुग्न नपर्ने रहेछ।
खोलेर त्यही कुखुराहरू पालनहरू गर्दै थिए।
जब कुखुरा पाल्नको लागि फार्म सुरुवात गर्नुभयो त्यसले तपाईँलाई उकास्यो कि गाह्रो रहेछ उक्सिनलाई भन्ने खालको अनुभव गरायो?
होइन, अब राम्रोसँगले होइन टाइममा, अब भने जस्तै अब बजारहरू हुँदाखेरि चाहिँ त्यस्तो धेरै घाटै लाग्ने चाहिँ होइन, तर हामीलाई अलिकति उकासो भन्दा पनि अब ठिक ठिकै हो, अलिक उयो भएको भनेको चाहिँ त्यो लकडाउनले गर्दाखेरि चाहिँ अब त्यति बजार भेटाइ पाइएन, त्यहाँ चाहिँ थोरै घाटा लाग्यो, अरू त ठिकै हो, अब अलिअलि हुन्छ भनौँ न, दुःख गरिसकेपछि त्यसो त अब दुःख गर्दाखेरि हुन्छ अलिअलि त।
नेपालमा पनि विदेशमा कमाई गरे जत्तिकै कमाई गर्न सकिन्छ भन्ने लाग्यो कि लागेन? नेपाल आएर पनि यहाँले त फार्म खोल्नु भएको छ नि, अनुभव सुनाइदिनु न कस्तो रह्यो।
होइन गर्दाखेरि त हुन्छ, किनभने अब विदेशको जस्तै दुःख गर्ने त्यही टाइम त्यही खट्ने भने अब यहाँ हामी नेपालमा चाहिँ अब टाइम दिन दिँदैनौँ भनौँ न, अब यता भन्यो उता भन्यो त्यतिकै अल्छे हुन्छौँ होइन। त्यहाँ जतिकै खट्न र गर्नु भने हुन्छ, नेपालमा पनि अब त्यसरी नै हामीले टाइम दिने त्यसरी नै काम गरेर गर्ने भने त हुन्छ, यहाँ पनि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, मैले गरेको अनुभव चाहिँ त्यस्तै लाग्छ भनौँ न।
अब के सम्म गर्ने योजना छ यहाँको?
अब योजना त अब त्यही मेरो फर्मलाई नै अलिक बढाएर लान्छु भन्ने छ, अनि त्यही गाउँ घरतिरै बसेर अब यसो अलिअलि समाजसेवी गरेर हिँड्ने पनि इच्छा छ भनौँ न।
सुरुमा चाहिँ कति जति लगाउनु भएको थियो कुखुरा?
सुरुमा मैले 200 लाएको थिएँ, त्यही 200-300 हारिमा त्यस्तै पाल्दै आएको थिएँ, राम्रै भइरहेको थियो
सुरुमा चाहिँ। यहाँ के उद्देश्य राखेर वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुग्नु भएको थियो त्यो कुरा गरिदिनुहोस् न।
अब उद्देश्य त के भनेर अब यसो अलिअलि केही कमाउला होइन, नेपाल आएर यसो अब केही गरौँला नि भनेर त्यस्तै उद्देश्य बोकेरै गइएको हुन्छ नि जान त।
अनि यहाँ 5 वर्ष बस्नुभयो मलेसियामा होइन, 5 वर्षसम्म बस्दाखेरि सुरुमा महिनाको 30,000 कमाइ भयो, नेपाल आउने बेलामा चाहिँ कति पाउनु भएको थियो महिनामा?
नेपाल आउने बेलामा चाहिँ अब त्यस्तै 50-60 हजारसम्म भएको थियो, अब त्यति धेरै बढेको त होइन, त्यति भएको थियो, अब त्यही खाँदा ओर्दा होइन त्यहीँभित्र अब खानु पर्ने खानाहरू खर्च गरेर त्यस्तै अब 30-40 जस्तै बस्थ्यो भनौँ न।
जति कमाइ गर्नुभयो वैदेशिक रोजगारीको सिलसिलामा गएर दुःख गरेर त्यो कमाइलाई कता लगानी गर्नुभयो, के गर्नुभयो?
लगानी त अब घरतिर पनि अब बच्चाहरू थियो है, घरतिर पनि अब खर्च गर्नुपर्ने हुन्थ्यो, त्यस्तै घरतिरै खर्च भयो, अनि यसो अलिअलि भिटाहरू जोडियो त्यही हो।
विदेश गएर तपाईँले काम गरिरहँदाखेरि 5 वर्ष त वैदेशिक रोजगारीको सिलसिलामै बिताउनु भयो, के सिक्नु भयो, सिकेको कुरा पनि बताइदिनु न।
सिकेको त अब खासै त्यस्तो हामीले अब कामहरू चाहिँ सिकेन है, अब त्यही ज्ञानहरू त अब त्यस्तै हो, दुःख अब धेरै हुन्छ होइन, भर्सक अब वैदेशिक रोजगार विदेश भन्ने ठाउँतिर अब नजाउँ, आफ्नै देशमा केही गरौँ होइन, थोरै भए पनि आमदानी थोरै भए पनि अब आफ्नै फ्यामिलीसँग बसौँ, अब दुःख त धेरै हुन्छ, त्यस्तै ज्ञानहरू त अब धेरै नै हुन्छ नि, त्यहाँ गएपछि अब आफ्नो देश जस्तो आफ्नो गाउँ जस्तो हुँदैन, हरेक अब कुराहरू सहनु पर्ने हुन्छ, धेरै दुःख हुन्छ, भर्सक अब यहीँ बसौँ यही गरौँ भनेर मैले चाहिँ त्यस्तै सोचेर त्यस्तै बुझेर आएँ भनौँ न।
5 वर्ष बसेर नेपाल आउँदाखेरि चाहिँ अब कहिले विदेश फर्किँदिन भन्ने सोचका साथ नेपाल आउनुभयो?
हजुर मिस।
कतिजनाले चाहिँ कस्तो खालको अनुभव गर्नुहुन्छ भने वैदेशिक रोजगारीको सिलसिलामा विदेश आउनुहुन्छ, दुःख गरेर नेपाल आउनुहुन्छ, अनि नेपालमै केही व्यवसाय सुरुवात गर्नुहुन्छ, अनि त्यसपछि उहाँहरूको अनुभव चाहिँ म व्यर्थेमा विदेश गएछु, पहिले नै यो व्यवसाय नेपालमा गरेको भए अझ धेरै अगाडि बढिसकेको हुन्थे, स्थापित भइसकेको हुन्थे भन्ने अनुभव गर्नुहुन्छ नि कतिजनाले चाहिँ, तपाईँको चाहिँ अनुभव कस्तो रह्यो, अनुभव सुनाइदिनुहोस् न।
होइन त्यो पनि एकदम ऊ नै हो कि, किनभने अब हामीले पहिला नि केही गर्ने, हामी पहिला त अब त्यतिकै होइन यताउता गाउँमा बसेर अब त्यतिकै टाइम उयो गरेको हुन्छौँ, अब विदेश गइसकेपछि चाहिँ हामीले केही गर्नुपर्ने रहेछ भन्ने कुरा उयो हुन्छ, अब यस्तो कुराको ज्ञान पहिला नि भइदिएको भए चाहिँ हामीले अब नेपालमै बसेर अब धेरै गरिन्थ्यो भने जस्तै लाग्छ मलाई पनि लाग्न त।
व्यर्थेमा विदेश गएछु भन्ने भान त हुन्न होला,
विदेश यसो विदेश व्यर्थमा गएछु भन्दा पनि विदेश गएर नि हामीले त्यो ज्ञान पनि पाएको हो होइन, अब हामी उहाँ गएर अलिक दुःख पाएर त यहाँ हामीले यो गर्नुपर्छ यसरी गर्दाखेरि हुन्छ भन्नेपट्टि लाग्यो भनेपछि अब त्यो ज्ञानहरू पहिल्यै भइदिएको भए होइन, जस्तै अब विदेश जान नपर्ने थियो भने परेको थिएन भने चाहिँ आफ्नै देशमा बसेर अब केही गरिन्थ्यो होला, अझ धेरै गरिन्थ्यो होला जस्तो अनुभव चाहिँ हुन्छ।
यो थियो इलामकीर तीर्थकुमारी राईले मलेसियामा गरेको संघर्ष र त्यहाँबाट फर्केपछि थालेको कामबाट मिलेको खुसी। विदेशबाट फर्किएर देशमा मात्र होइन कतिपय नेपालीले खाडीकै देशमा पनि व्यवसाय गरेर दाम र नाम कमाएका छन्। त्यस्तै मध्येको एउटा नाम हो जयराम पराजुली अर्थात जे सागर। सिन्धुपाल्चोकका पराजुली 1 दशक अघि एउटा सामान्य कामदार भएर विदेश जानुभएको थियो। शुरूमा पेट्रोल पम्पमा पेट्रोल हाल्ने कामदार हुँदै युएई गएपछि सेक्युरिटीको काम गर्नुभयो।
त्यसपछि सुपरभाइजर हुँदै क्याम्प बोस हुनुभयो। दुई महिना अघि मात्र उहाँले बरदुबईमा घान्तुत नेपाली क्याफे खोल्नु भएको छ। दुई चार वर्षका लागि विदेशमा कमाएर फर्कने सपना बोकेर सामान्य कामदारको रूपमा परदेशिएको मानिस कसरी परदेशी भूमिमै व्यवसायी बन्नुभयो त? उहाँले आफ्नो संघर्ष र सफलताको कथा साथी अच्युत घिमिरेसँग साट्नु भएको छ।
जेजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा।
धन्यवाद अजित सर।
तपाईँको वैदेशिक रोजगारीको प्रवेशबाट कुरा शुरू गरौँ। शुरूमा तपाईँ कतार जानुभएको थियो,
हजुर,
यो कुन समयको कुरा हो?
यो सन् 2006 म कतारमा पेट्रोल पम्पमा गाडीमा पेट्रोल हाल्ने कामदारको रूपमा प्रवेश गरेको हो मेरो वैदेशिक यात्रा।
मसल वर्क, मसल वर्क। त्योभन्दा अगाडि पनि तपाईँले काठमाडौँमा मसल वर्क नै गर्नुभयो अथवा केही मार्केटिङहरू गर्नुभयो?
हो, काठमाडौँमा त धेरै खालको कामहरू गरियो, जे जे हुन्छ अवस्थानुसार गरियो। अब त्यस पछाडि वैदेशिक यात्राको क्रममा चाहिँ कतारमा गाडीमा पेट्रोल भर्नबाट शुरूआत गरेको हो।
काठमाडौँमा पैसा कमाएर पुग्दैन जीवन भन्ने सोचेर त हिँड्नुभएको हो नि
पक्कै पनि
2006।
एकदम एकदम। पहिला अब हामी पहिला विदेश जानेहरूलाई चाहिँ के गएको होला, आफ्नै देशमा गर्नुपर्छ होइन, आफ्नै देशमा बढ्दै हुन्छ नि, यी केही गर्न नसक्नेहरू गएको जस्तो लाग्थ्यो। अब पछि कालान्तरमा आफूलाई पनि अब समयक्रमले जान बाध्य नै बाध्यता नै हो, बाध्यताले गयो, पक्कै पनि यहाँको अवस्थाले नपुग्ने भएरै गएको हो।
कतार कति वर्ष बस्नुभयो?
कतारमा लगभग झन्नै 3 वर्ष, 32-33 महिना भनेपछि 3 वर्ष जस्तो बस्ने।
जाँदाखेरि कति वर्ष बस्छु भन्ने सोच्थ्यो त?
त्यति बेला एउटा सीमित ऊ थियो, मतलब सोच थियो, सीमित सपना थियो। त्यतिखेर के थियो भन्दाखेरि काठमाडौँ बस्नेसम्म गोजीमा 5-10 हजार पनि कुनै अभाव हुन्थ्यो। 1-2 लाखको बिटो भयो भनेदेखि त के नै गर्न सकिहालिन्छ नि होइन, 2 लाख
फर्किन्छु।
2-4 लाख रुपियाँ गोजीमा भयो भनेदेखि त त्यति बेला तल पनि त्यही हिसाबको थियो, कति 15-20 हजार रुपियाँ कमाइ हुन्थ्यो होला। 2 वर्षमा चाहिँ मैले त्यही अब 2-4 लाख रुपियाँ बढी ल्याएँ, 4 लाख ल्याएँ भने त कता कता हुन नि, त्यतिको अवस्था त्यता 4 लाख हुँदै अनि मजाको घडेरी पनि आउँथ्यो। त्यति सपना बोकेर गएको थिएँ।
तर पेट्रोल भर्दा भर्दै 3 वर्ष लम्बियो
हो। पेट्रोल मैले जम्मा 6 महिना पनि भरेँ। त्यस पछाडि मैले त्यहाँभित्र यो एउटा त्यो सी स्टोर भन्ने हुन्छ, त्यो चाहिँ बाहिर पेट्रोल बेच्ने, भित्र फेरि त्यो मार्केट हुन्छ, सुपर मार्केट जस्तो सानो खालको, अनि त्यहाँ क्यासियरमा प्रमोसन भएँ। त्यस पछाडि छोड्ने बेलामा फेरि सिफ्ट लिडर भएँ म, लगभग 2.5 वर्षको अवधिमा त्यहाँ पनि 3 पोस्ट प्रमोसन भएको थिएँ।
ए, प्रमोसन हुँदै अगाडि बढ्नुभयो
हजुर।
र अनि नेपाल, त्यसपछि नेपाल फर्कनुभयो?
हो, त्यस पछाडि अब कस्तो भयो भने यहाँलाई अब प्रष्ट रूपमा भन्छु, त्यहाँ गइसके पछाडि अब त्यो बच्चै भनौँ न 22-24 वर्षको उमेरमा गएको हो, त्यहाँ 22-23 वर्ष जस्तै कति थिएँ, सानो भाँडो, सानो सोच, सानो सपना भरिहाल्यो त्यहाँ मैले छोटो समयमा। त्यहाँ त्यस्तै खालको कमाइका अन्य वैकल्पिक बाटाहरू पनि रहेछन्, त्यो पछि त्यहीँ गएपछि बुझियो। त्यहाँ यहाँ तलब मात्रै सोचेर गएको थियो, तलबभन्दा चौगुणा कमाइ चाहिँ अन्य वैकल्पिक बाटाहरूबाट हुँदा रहेछन्, सबैले गर्दा रहेछन् जो मैले पनि गरेँ। तर करिब अब 2-3 वर्ष बस्दाखेरि मैले सोचेँ भन्दा कता हो कता धेरै बढी कमाएँ, अनि मेरो त भाडा त भरिहालेँ नि। त्यस पछाडि त अब पुग्यो, अब त जिन्दगी भएर नि यति भयो, अब के चाहिन्छ र भन्ने जस्तो खालको त्यो भरियो सोच आयो, अब चाहिँदैन जस्तो लागेर अनि छोडेर फर्किन्थ्यो।
युएई गएपछि सुरुमा के काम गर्नुभयो?
सुरुमा मैले सेक्युरिटी गार्ड भन्छ, मैले सेक्युरिटी गार्डको काम करिब 5.5 वर्ष बसेँ। त्यसमा सुरुमा स्टाटिक्स पेट्रोल सेक्युरिटी भन्ने हुन्छ, जो मतलब एक ठाउँमा बसेर गर्ने सेक्युरिटी, अथवा एउटा निश्चित पोस्टमा गर्ने सेक्युरिटी। त्यसपछि हुन्छ साइट सुपरभाइजर भन्छ, त्यो एरियाको सुपरभाइजर, अनि त्यस पछाडि अब हुन्छ पेट्रोलिङ सुपरभाइजर भनेको उसको उसलाई चाहिँ एउटा निर्देशित एरिया दिएको हुन्छ, उसको अन्डरमा चाहिँ कतिजना सेक्युरिटी हेर्नुपर्ने भन्ने। म त्यो 5.5 वर्षमा पेट्रोलिङ सुपरभाइजर भएर छोडेँ
हजुर। त्यस पछाडि बिस्तारै अनि कम्पनीको क्याम्पस समेत पुग्नु,
त्यस पछाडि यो जब सेक्युरिटीको फिल्ड छोडेँ, त्यस पछाडि चाहिँ म अल्नबुद्धा अटोमोबाइल्स भन्ने जो युएईको प्रतिष्ठित कम्पनी हो, त्यहाँको चाहिँ दुबई, सार्जा र फुजेरा 3 स्टेटको चाहिँ तपाईँको यो ओडी, भक्सवागन, पोर्चे 3 गाडीको डिलर प्लस सर्भिस सबै उसेको थियो। त्यो कम्पनीको एज अ एकोमोडेसन इन्चार्ज भनौँ, क्याम्पसको रूपमा काम गरेँ करिब 3 वर्ष।
अब व्यावसायिक लाइफ कस्तो हुँदैछ? मजदुर लाइफ त सक्यो
हजुर
होइन, अब व्यावसायिक लाइफ, सबभन्दा पहिला त व्यावसायिक लाइफ नै किन रोज्नु भयो तपाईँले? यसमा राम्रो छ त्यो भन्दा पहिला काम गर्दा भन्दा?
अब पक्कै पनि अब हरेक मान्छेले प्रोग्रेस त चाहन्छ नै लाइफमा होइन, जसको लागि अलिकति तपाईँको इच्छा शक्ति पनि हुनुपर्छ र प्लस चाहिँ अलिकति सपना पनि देख्नुपर्छ। पक्कै अर्काको काम गर्नुभन्दा आफ्नो काम पक्कै राम्रो होला, अब अहिले नै हामीले 2 महिनामै मूल्याङ्कन गरेर अहिले नै ठ्याक्कै मैले त्यहाँभन्दा बढी कमाएको छु सुख छ भनिहाल्ने अवस्था त होइन। अहिले पनि म तपाईँले अघि भने जस्तै श्रमिक नै हुँ, अझै पनि म आफ्नो रेस्टुरेन्टको काम आफै कतिपय गरिरहेको हुन्छु होइन, आफ्नो चियाको कप कहिले काहीँ बिजी हुने आफैले उठाइरहेको हुन्छु होइन। त्यो हुनाले काम गर्नु त अब गरि नै गर्नु नै पर्छ, जहाँसुकै भयो भने म अहिले नै सौ बनेर उपरखुट्टी लाएर बस्ने बेला भएको पनि छैन र म सायद गर्नु हुँदैन पनि जस्तो लाग्छ। र त्यो राम्रो हुन्छ होला भन्ने सोचेर नि अर्थात् चाहिँ पक्कै पनि अरूको काम गर्नुभन्दा आफ्नो काममा सन्तुष्टि पनि बढी मिल्छ दुःखै भए पनि र अब राम्रो फर्स्ट आयो भने राम्रै होला भन्ने अपेक्षा राखेका छौँ.
कसरी रोज्नुभयो क्याफेकै बिजनेस सजिलो हुन्छ होला भनेर? अलिकति नेपालीहरूले रेस्टुरेन्ट बढी चलाएका हुन् युएमा.
यस्तो अब एउटा कुरो त्यो पनि हो, जस्तो अब हामी नेपालीहरूले अब मैले देखेको सायद विश्वमा पनि धेरै देखेको मतलब सुनेअनुसार पढेअनुसार र युएमा पनि नेपालीहरूले गर्ने भनेको धेरै व्यवसाय भनेको एउटा ट्राभल एजेन्सी, एउटा रेस्टुरेन्ट व्यवसाय, लेडिजहरूले भने ब्युटी सलुनहरू गर्नुहुन्छ. ती नै 90% बिजनेस त्यति नै छ र एकाध दुई 5-10% मात्रै चाहिँ अरू अरू व्यवसायमा छन्. त्यसमा के हो भन्दाखेरि अब क्याफे किन रोजेँ मैले पनि भन्दाखेरि जस्तो मैले अरू अरू बिजनेसको बारेमा नि यो एक दुई सालदेखि सोचिरहेको थिएँ केही गरौँ आफ्नै केही गरौँ भनेर र सबै अरू अन्य व्यवसायको बारेमा रिसर्च गर्दाखेरि बुझ्दाखेरि अरूले भनेको सुन्दाखेरि जस्तो ट्राभल व्यवसाय यो यत्रो लगभग 1.5-2 वर्षदेखि बन्द भयो, लकडाउन भयो, त्यहीमा के गर्ने? जब मान्छेको आउजाउ नै हुँदैन, प्लेनै चल्दैन भनेदेखि अब ट्राभल व्यवसायले अर्थ के गर्न सक्छ? उसले त ढोका थुनेर सर्ट बन्द गरेरै बस्नु पऱ्यो नि, कामै छैन नि. तर तपाईँ जतिसुकै यो यति लकडाउन भयो जेसुकै होस् भोलिका दिनमा जे भने मान्छेले खानु त पर्छ होला, 100 ठाउँमा 50 खाला, 50 ठाउँमा 20 खाला, होइन, खानु त पर्छ पर्छ. अब अहिले यस्तो भयो कि शिक्षा, स्वास्थ्य र यो खानेकुराहरू हुन न, यो त जुनसुकै अवस्थामा पनि चाहिने नै भयो, जसलाई पनि चाहिने नै भयो. त्यो हुनाले यो व्यवसाय चाहिँ डुब्दैन है, मतलब यो जतिसुकै सङ्कटको घडी आयो भने पनि कमसेकम धेरैको ठाउँमा अलिक थोरै होला तर यही विषय व्यवसाय नै चाहिँ लाग्नुपर्छ, यसैले चाहिँ राम्रो गर्छ जस्तो लागेर. यद्यपि म कुनै मतलब पहिला यो रेस्टुरेन्ट व्यवसाय गरेको मान्छे चाहिँ होइन र मसँग अर्को एकजना पार्टनर पनि हुनुहुन्छ, हामी दुईजनाले सुरु गरेका छौँ, कुल लेप्चा भन्ने, जो युएकै अल्कुजमा विगत 6-7 वर्षदेखि राम्रो चलेको सयपत्री रेस्टुरेन्ट चलाएर बसिरहनु भएको छ र उहाँ मैले उहाँसँग पनि एउटा सरसल्लाह लिएँ, सुझाव लिएँ, सर कस्तो हुन्छ यस्तो त गर्न खोजेको हुन्छ, मैले पहिला खास उहाँसँग सुझाव लिनको लागि गएको थिएँ, उहाँले चाहिँ उहाँ आफू पनि आकर्षित हुनुभयो, ठिक छ त्यसो भएदेखि यो राम्रो हो, तपाईँले जुन ठाउँमा हेर्नुभएको छ त्यो लोकेसन हेर्दाखेरि त्यो सबै कुरा हेर्दाखेरि चाहिँ गर्न सकिन्छ, राम्रो हुन्छ गरौँ भनेर उहाँले पनि हिम्मत दिनुभयो र हामीसँगै गरिराख्यौँ.
तपाईँहरू दुईजना भएर भएको छ अहिले.
वैदेशिक रोजगार सम्बन्धी आफ्ना अनुभव, भोगाई, प्रश्न र समस्या सहित तपाईँ पनि कार्यक्रम देश परदेशमा सहभागी हुन सक्नुहुन्छ. इमेल ठेगाना desh@unn.com.np आफ्ना समस्या, प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ. मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न एसएमएसबाट पनि पठाउन सकिन्छ.
मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस्। मेसेज हामी कहाँ आइपुग्छ। आफ्नो विचार, प्रश्न र भनाई आफ्नै आवाजमा रेकर्ड गराउन हाम्रो टोल फ्री नम्बर 1660154566 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म फोन गर्दा पनि हुन्छ।
उज्यालोको फेसबुक पेज facebook.com/उज्यालोमा वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छान्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै मिलन तिमिल्सिना र सन्जिता देवकोटा पनि विदा हुन्छौ। नमस्कार।